नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्याङ्जामा चुनावी समीक्षा बैठकमा कांग्रेस कार्यकर्ताबीच कुट्टाकुट, तीनजना घाइते, उपचारका लागि दुईजनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो।
मानव बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोटका वडाध्यक्ष सुनबहादुर तामाङमाथि अनुसन्धान शुरू। गाउँका 200 युवतीलाई भारतमा बेचेको सीआईबीको दावी।
चार नम्बर प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विवाद कायमै। पोखरा विकसित शहर भइसकेकोले पोखरा बाहिर राजधानी राख्नुपर्ने आवाज बढ्दो।
नयाँ शहरको जन्म होस् त्यसैले यहाँ राजधानी बन्नु नबन्नु पोखराका लागि त्यति महत्वको विषय होइन।
टर्कीमा फेरि 2700 भन्दा धेरै कर्मचारी बर्खास्त। सरकारद्वारा 2 पत्रिका सहित 15 संस्था बन्द।
र विराटनगर वारियर्स र भैरहवा ग्ल्याडिएटर्स ईपीएल क्रिकेटको अघिल्लो चरणमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। स्याङ्जामा चुनावी समीक्षा गर्न बैठकमा बसेका नेपाली कांग्रेसका कार्यकर्ताबीच कुट्टाकुट हुँदा तीनजना घाइते भएका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर 2 गरेको चुनावी समीक्षा बैठकमा कुट्टाकुट भएको हो। घाइते मध्ये भेषराज अरियाल र कमल प्रसाद ढकाललाई उपचारका लागि पोखरा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। अर्का घाइते सुशील काफ्लेको स्याङ्जामा नै उपचार भइरहेको छ। गत महिना भएको चुनावमा हारको कारण एक अर्कामाथि थोपर्ने क्रममा दुई समूहबीच कुटाकुट भएको हो। स्याङ्जा क्षेत्र नम्बर 2 नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ एमालेका पद्मा कुमारी अरियालसँग 3705 मतले हार्नु भएको थियो। श्रेष्ठलाई हराउन लागि परेको भन्दै श्रेष्ठ पक्षले अर्को पक्षलाई आरोप लगाएपछि हानाहान भएको थियो। कुटाई खानेमा रामचन्द्र पौडेल पक्षधर कार्यकर्ता छन्। उनीहरूले आफूलाई सभापति शेरबहादुर देउवा पक्षधरले कुटेको आरोप लगाए। स्याङ्जाका प्रतिनिधि सभाका दुवै क्षेत्रमा पराजित भएको कांग्रेसले प्रदेशसभातर्फ क्षेत्र नम्बर 2 मात्र जितेको छ।
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर 1 वडाध्यक्ष सुनबहादुर तामाङमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। नुवाकोट जिल्ला अदालतमा बेचबिखन मुद्दाको तार खेप्दै आएका सुनबहादुरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हिजो वाडा कार्यालयबाट नै पक्राउ गरेको थियो। दुप्चेश्वर गाउँपालिका 1 घ्याङफेदी स्थित वाडा कार्यालयबाट पक्राउ परेका सुनबहादुरलाई हिजो नै काठमाडौँ ल्याएर सीआईबीले आफ्नो हिरासतमा राखेको छ। सीआईबीका डीआईजी पुष्कर कार्कीका अनुसार सुनबहादुरले गाउँका दुईजना चेलीलाई भारतमा लगेर बेचेको अनुसन्धानबाट खुलेको छ। उनले भारतको दिल्ली, मुम्बई र पुणेमा कोठी नै चलाएको पाइएको सीआईबीको दावी छ। मानव बेचबिखनको घटनामा संलग्न भएको आरोपमा 2071 साल वैशाख 5 गते नुवाकोट जिल्ला अदालतमा उनी विरूद्ध मुद्दा दर्ता भएको थियो। 37 वर्षीय बेचबिखन पीड़ित एक महिलाले सुनबहादुर सहित अवतार पासाङ राधा टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन्। मुद्दाका क्रममा 10 महिना अघि पक्राउ परेका सुनबहादुर 6,00,000 रुपियाँ धरौटीमा रिहा भएका थिए। उनी मुद्दा खेपिरहेकै बेला नेपाली कांग्रेसका तर्फबाट दुप्चेश्वर 1 वडाध्यक्षको उम्मेद्वार बनेर निर्वाचित भएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केरुङदेखि पर्साको ठोरी जोड्ने गरी राजमार्ग बनाउने दावी गर्नुभएको छ। ठोरीमा आज भएको कार्यक्रममा प्रचण्डले नाकाबन्दीका समयमा अत्यधिक पेट्रोलियम पदार्थ र खाद्यान्न समेत ठोरी नाकाबाट भित्रिएको स्मरण गर्दै यो नाकालाई विकास गरी ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताउनुभयो। चुनावको विजय जुलुसका लागि नेकपा एमाले अध्यक्ष केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी केरुङ राजमार्ग छिटो बन्ने निश्चित भएको उहाँले बताउनुभयो। उहाँले पर्साको ठोरीलाई प्रदेश नम्बर 3 गाभ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यसअघि नै ठोरीलाई 3 प्रदेशमा राख्ने भनिए पनि मधेस आन्दोलनका कारण त्यसो हुन नसकेको उहाँको भनाई थियो।
कपिलवस्तुको कृष्णनगरमा 47 वर्ष अघि उद्घाटन भएको अस्पताल अझै सञ्चालनमा आएको छैन। भारतीय सीमा नजिकै रहेको कृष्णनगर बजारमा 2027 सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गरे पनि आर्थिक अभावमा अस्पताल सञ्चालनमा नआएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। अहिले अस्पतालको भवनमा नगरपालिका र प्रहरी बसेका छन्। अस्पताल निर्माणमा अहिलेसम्म झण्डै 1 करोड़ भन्दा धेरै रकम खर्च भइसकेको छ। अझै ठूलो रकम आवश्यक पर्ने भएकोले अस्पताल सञ्चालनमा ल्याउन नसकिएको कृष्णनगरका विजय कनौडियाले जानकारी दिनुभयो।
सरकारले जिल्ला अस्पतालबाट 70 प्रकारका औषधिहरू निशुल्क वितरण गर्ने घोषणा गरे पनि जिल्ला अस्पताल कपिलवस्तुमा भने बिरामीले मुस्किलले 30 प्रकारका औषधि मात्र निशुल्क पाउने गरेका छन्। अस्पतालको सेवा भरपर्दो नभएको र निशुल्क पाइने औषधि पनि नपाएको बिरामीले गुनासो गरेका छन्। जिल्ला अस्पतालको व्यवस्थापन राम्रो नभएको र निशुल्क औषधि पनि नपाउँदा बिरामी समस्यामा परेको कपिलवस्तु नगरपालिका 2 रामप्रसाद लम्सालले गुनासो गर्नुभयो। यस्तै अस्पतालको आकस्मिक सेवामा पुग्ने बिरामीले पनि ओपीडीबाट टिकट लिनुपर्ने बाध्यता छ। सहयोगी कर्मचारी नहुँदा एक्सरे गर्न पनि समस्या छ। अस्पतालका कर्मचारी शैलेन्द्र गुप्ताले पर्याप्त उपकरण नभएको र केन्द्रबाटै निशुल्क औषधि नआएकाले समस्या भएको दावी गर्नुभएको छ। निशुल्क औषधि अभाव भएपछि आफूहरूले पटक पटक क्षेत्र र केन्द्रमा खबर गरे पनि औषधि नआएको जिल्ला अस्पताल कपिलवस्तुका स्टोर किपर विजय चौधरीले बताउनुभयो।
यस्तै रामेछापको ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थाहरू सर्वसाधारणका लागि पाएक पर्ने ठाउँमा नभएपछि 10,000 भन्दा बढी सर्वसाधारणहरू सरकारले दिएको निशुल्क औषधि लगायतका सुविधाबाट वञ्चित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रामेछापले गाउँमा रहेका स्वास्थ्य संस्थाहरू सर्वसाधारणको पहुँच बाहिर टाढा निर्माण गरेका कारण चिसो बढेसँगै अहिले अधिकांश बिरामीहरू उपचारको लागि दैनिक जसो निजी क्लिनिकमा धाउन बाध्य भएका छन्। एक दिनको पैदल हिँडेर स्वास्थ्य संस्था पुगे पनि कर्मचारी नहुँदा रित्तै फर्कनुपर्ने बाध्यता रहेको बिरामीको गुनासो छ। जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत डाक्टर प्रकाश प्रसाद शाहले राजनीतिक खिचातानीका कारण सर्वसाधारणहरूले सहज रूपमा सेवा लिन नपाएको बताउनुभयो।
जनकपुर उपमहानगरपालिका 2 किशोरी नगरकी 22 वर्षीय रञ्जना शर्माको हत्या अभियोगमा धनुषा जिल्ला अदालतले उनका ससुरा 62 वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरेको छ। जिल्ला अदालत धनुषाका न्यायाधीश वासुदेव उप्रेतीको एकल इजलासले ठाकुरलाई महोत्तरीको जलेश्वर कारागार पठाउने आदेश दिएको हो। रञ्जनाकी सासू सुमित्रा देवी शर्मा भने सामान्य तारिकमा रिहा भएकी छिन्। रञ्जनाको शव मंगिर 9 बिहान घरमै भेटिएको थियो। रञ्जनाको हत्या उनको घर परिवारका सदस्यले नै मिलेर गरेको छिमेकीहरूले दावी गरेपछि माइती पक्षले प्रहरीमा परिवारका 5 विरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए। रञ्जनाको माइती पक्षले घरका 5 विरूद्ध किटानी जाहेरी दिए पनि अनुसन्धानबाट अरू 3 संलग्नता भने पुष्टि नभएको प्रहरीले जनाएको छ। अदालतले उनीहरूलाई पक्राउ गर्न आदेश दिएको खण्डमा मात्रै पक्राउ गर्न सकिने धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण दितालले बताउनुभयो।
काभ्रेको पनौती नगरपालिका 5 आगोले जलेर 1 ज्यान गएको छ। टिनको टहरामा हिटर बालेर सुतेका भारत बिहारका सुजित जयसवालको हिटरबाट सिरकमा सल्केको आगोले ज्यान गएको धुलीखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै इलाममा आगलागी हुँदा झण्डै 40 लाख रुपियाँ बराबरको क्षति भएको छ। देउमाई नगरपालिका 6 शान्ति डाँडा स्थित फुटुकको घरमा आगलागी हुँदा 39,60,000 रुपियाँ बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। घरमा कोही नभएको अवस्थामा स्थानीय डेभिड साउदेनको घरमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
अबको 22 वर्षपछि देशमा विद्युतको माग 18,137 मेगावाट पुग्ने भएको छ। सरकारले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सन् 2039-40 विद्युतको माग बढेर 18,000 मेगावाट पुग्नेछ। राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदन अनुसार बढ़दो शहरीकरण, औद्योगिक क्षेत्रको विकास तथा विद्युतीय उपकरण तथा स्रोतको प्रयोग बढ़ी हुने कारण विद्युतको माग 18,000 मेगावाट नाग्ने भएको हो। चालू आर्थिक वर्षमा विद्युतको माग 1,443 मेगावाट रहेको उल्लेख गर्दै आयोगले माग व्यवस्थापनका लागि 1,876 मेगावाट जरूरी रहने ठहर गरेको छ। अबको पाँच वर्षमा विद्युतको माग 3,366 मेगावाट पुग्ने प्रक्षेपण गरेको आयोगले सन् 2025 सम्ममा 4,519 मेगावाट पुग्ने बताएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्याङ्जामा चुनावी समीक्षा गर्न बसेको बैठकमा नेपाली कांग्रेसका कार्यकर्ता बीच कुटाकुट हुँदा तीनजना घाइते, मानव बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोटका वडाध्यक्ष सुनबहादुर तामाङमाथि अनुसन्धान शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, यसअघि पश्चिमाञ्चलको केन्द्र रहेको पोखरालाई 4 नम्बर प्रदेशको राजधानीको रूपमा पनि सिफारिश गरिएको छ। भूगोल र पूर्वाधारको हिसाबले यसलाई ठिकै मानिए पनि प्रदेशको सन्तुलित विकास र स्रोत बाँडफाँडको हिसाबले पोखरा मात्रै होइन, शहरीकरणको सम्भावना भएका अरू उपत्यका पनि राजधानी राख्दा राम्रो हुने धारणाहरू आएका छन्। अहिलेको पोखरा शहरलाई मात्रै लक्षित गरियो भने जनघनत्व बढाउने बाहेक अरू उपलब्धि नहुने तर्कहरू पनि आएका छन्। 4 नम्बर प्रदेशको राजधानी कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पोखराबाट साथी हिमनिधि लौडारीको रिपोर्ट।
हुन त 4 नम्बर प्रदेशको राजधानी पोखरा नै लगभग निश्चित भइसकेको छ। क्षेत्रीय प्रशासकको समयजगत्वमा गठित कार्यदलले प्रदेश नम्बर 4 को राजधानी पोखरा नै बनाउने मात्र होइन, मुख्यमन्त्री मन्त्रीहरूको क्वार्टर समेत तोकेर सरकारलाई निर्णयार्थ सिफारिश गरिसकेको छ। तर यो कुरालाई धेरैले राम्रो मानेका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मी,
राजधानी भन्न साथै हामीले एउटा के सोच्नुपर्छ भन्दाखेरि, यसले नयाँ एउटा परिकल्पनाको सुरुवात गरोस् न, नयाँ शहरको जन्म होस्, त्यसैले यहाँ राजधानी बन्नु नबन्नु पोखराका लागि त्यति महत्वको विषय होइन।
अहिलेको पोखरा बजारलाई मात्र पोखरा बुझियो भने गलत हुने तर्क राख्नुहुन्छ आर्थिक विश्लेषक वासु त्रिपाठी पनि।
पोखरा भनेको महेन्द्रपुर लेक साइड बगर मात्रै पोखरा हो भन्ठानियो, वा पुरानो 18 वडा मात्रै पोखरा हो भनियो भने त्यसले पनि हामी विषय भेट्दैनौ। हामीले पोखरा भनेको 464 स्क्वायर किलोमिटर भन्दा बाहिर पनि छ पोखरा, यसको आसपासमा पनि पोखरी छ, यसलाई 4 नम्बर प्रदेशको हेडक्वार्टर बनाउनु पर्छ। र यसका वरिपरिका उपत्यकाहरू जस्तो कालीगण्डकीको उता रामजीतिर उपत्यका छ, पालङटारमा छ, मर्स्याङदीका अरू उपत्यकाहरू छन्, त्यहाँ चाहिँ हामीले सेटेलाइट सिटीहरू बनाउन सक्नुपर्छ।
भौगोलिक हिसाब गर्ने हो भने 4 नम्बर प्रदेशको केन्द्र पोखरा नै हो, तर विकासका सम्भावनाका विषयलाई पनि हेर्नुपर्ने आवश्यकता रहेको छ। चीन र भारतलाई जोड्ने कालीगण्डकी करिडोर, बुढी गण्डकी करिडोरले प्रदेश नम्बर 4 लाई समुन्नत प्रदेशको सम्भावनातर्फ अगाडि बढाएको छ। पोखरा विमान त्रिवेणी हुँदै भारत जोड्ने द्रुत मार्गको निर्माण, पोखरा विश्वविद्यालय, मणिपाल शिक्षण अस्पताल, वन विज्ञान अध्ययन संस्थान लगायतका संघ संस्था र पर्यटकीय क्षेत्रमा भएको लगानीले पनि पोखरालाई अन्य क्षेत्रको तुलनामा अगाडि बढाएको छ। पोखरामा निर्माण शुरू भएको अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई सिधै छिमेकी देशसँग जोड्ने प्राय निश्चित छ। यस्तो अवस्थामा पोखरामा राजधानी राखेर जनघनत्व बढाउने मात्र काम गर्न नहुने तर्क पनि उठेका छन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे,
कुनै बेलाको अल्कापुरी कान्तिपुरी नगरी आज रक्षानपुरी भयो नि, किन भयो त, सबै चिज काठमाडौँले चाहियो भनेर हो नि। त्यसैले म के भन्छु त भन्दाखेरि, यो चिज सबै एकै ठाउँमा नखन्याउ, बाँडौ, वरिपरिका मान्छेलाई पनि दिउँ, कुनै विकास कहाँ गरौं, कुनै विकास कहाँ गरौं, बल्ल प्रदेशको कन्सेप्ट मिल्छ भन्छु म।
पोखराका पर्यटन व्यवसायी डम्बर केसीको धारणा पनि कास्कीमै राख्ने भए पनि पोखराको मुख्य बजार क्षेत्रमा राजधानी होइन छेउछाउमा राख्नुपर्ने सल्लाह दिनुहुन्छ।
एकै ठाउँमा हामी चाहिँ भिडभाड गर्न कोसिस गरिरहेका छौँ। जस्तो पोखराको यो पोखरा महानगरपालिकाको पनि अझ केन्द्रबिन्दु रहेको 8 नम्बर 9 नम्बर 5 नम्बर 7 नम्बर 6 नम्बर खोज्छौँ हामी जहिले पनि, तर यो चाहिँ वास्तवमा यथार्थ रूपमा ठिक चाहिँ होइन।
साँच्चै भन्ने हो भने 4 नम्बर प्रदेशमा शहरी विकासका धेरै सम्भावनाहरू पनि रहेका छन्। लमजुङको भोलेटार, सिसाघाट, करापोटार र पोल्याङटारलाई समेटेको मादी उपत्यका, पर्वतको कुस्मा, बागलुङ, बलेवा र ग्यादी अनि फलेवासलाई समेटेको कालीमोदी उपत्यका, लमजुङ र तनहुँको भानु, राइनस्टार, पालुङटार, गाईखुरटार र च्याङलीटारलाई समेटेको चेपे मर्स्याङदी उपत्यका, स्याङ्जाको चापाकोट, पाल्पाको रामपुर, पुटार समेटिएको कालीगण्डकी उपत्यका, तनहुँको खैरेनीटार, ढोरफेर्दी लगायतका स्थानलाई समेटेको दुलेगौडा उपत्यकाले पनि शहरीकरणको सम्भावनालाई बोकेका छन्। तिनीहरूमा प्रदेशको राजधानी व्यवस्थापन गर्न सकिएमा सुनमा सुगन्ध हुने तर्क राख्नुहुन्छ विश्लेषक आनन्दराज मुल्मी।
स्याङ्जै बनोस् वा बागलुङ बनोस् त्यो कुनै ठूलो र विस्फीत हुनुपर्ने कुरा होइन, तर बागलुङ भन्दाखेरि पनि त्यो बागलुङ सदरमुकाम र राजधानी बन्ने बेलामा नवलपुरका साथीले नवलपुरका जनताले कति सहज रूपमा त्यहाँ पुग्न सक्छ भन्ने कुरो महत्वपूर्ण कुरा हो।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने प्रदेशको राजधानी केही वर्षको लागि राख्ने विषय होइन, पछि सार्ने पनि त्यति सहज हुँदैन, यो पुस्तौं पुस्तासम्म रहन पनि सक्छ। त्यसैले सरसर्ती हेर्दा पोखरा नै राजधानी निर्विकल्प देखिएको भए पनि यसलाई अझै बहस र सुझबुझ गरेर परिपक्व निर्णय लिनुपर्ने देखिएको छ।
प्रदेश राजधानीको कुरापछि अब पुरातत्वका कुरा। काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग र स्थानीयको विवादले काष्ठमण्डप पुनर्निर्माण ओझेलमा परेको छ। भूकम्पले भग्नावशेष काष्ठमण्डप अर्थात मरूसतह को दुई पटक उत्खनन भए पनि अरू कुनै काम शुरू हुन सकेको छैन। काष्ठमण्डप झण्डै 16 करोड़ रूपियाँमा पुननिर्माण गर्ने योजना रहे पनि अहिलेसम्म अलपत्र छ। पुननिर्माण कहिले हुने र कसरी हुने कुनै टुंगो छैन। मदन पौड्यालको रिपोर्ट।
मन्दिर भग्न अवशेष छ, तैपनि मूल्य मान्यता र धार्मिक आस्था ढलेको छैन। परम्परागत रूपमा पूजा हुन नसके पनि धूपबत्ती फुलटिका चढ़ाउने गरेका छन्। बसन्तपुर दरबार क्षेत्रभित्र रहेको काष्ठमण्डप चारैतिर तारजालीले घेरिएको छ। बाँसका खम्बा तारजालीभित्रै गाडिएका छन्। तिनै बाँसका खम्बामाथि टिनले छोपिएको छ। बारबेर गरी जस्ताले छोपिएको काष्ठमण्डप झट्ट देख्दा लाग्छ यो छाप्रो वा यस्तै कुनै टहरो हो। स्थानीय पञ्चनारायण महर्जन।
काष्ठमण्डप त अहिले त छैन नै भन्दै नै हुन्छ, खासै गरी अब त्यो भूकम्प पछाडिको त्यो टाइममा त पूर्ण क्षति नै भएको हो। अब त्यो पूर्ण क्षतिको पनि भनाएपछि समेत नहुने गरी चाहिँ अहिले चाहिँ पूर्ण रूपमा केही पनि मैदान भइसकेको अवस्थामा देखिरहेको छु मैले त अहिले।
काष्ठमण्डप अर्थात मरुसत पुरातात्विक सम्पदा मध्येको एक हो। भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुननिर्माणका लागि भनेर अभियान समेत शुरू भयो। अभियानपछि सबैतिर चासो बढ्दै गयो, तर एक अर्कामा कुरा नमिल्दा अहिले पनि अलपत्रै छ। पुनर्निर्माण अभियानका अभियन्ता मध्येका एक अशोक तुलाधर।
काष्ठमण्डपको पुनर्निर्माण अहिले अन्यलमा छ, किन भन्दाखेरि यो भूकम्प पश्चात नै स्थानीयवासी र सम्पदा प्रेमीहरू मिलेर यो जनताको अगुवाईमा बन्नुपर्छ भन्ने धारणा लिएर जुन एउटा अभियान चलाइरहेका थियौं त्यो अभियानले अहिले एउटा मुभमेन्टको रूप लिएको छ।
काष्ठमण्डप पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काष्ठमण्डप पुनर्निर्माण अभियान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच गत वैशाख 29 गते भएको समझदारी पत्रमा अभियानले काष्ठमण्डप पुनर्निर्माणका लागि काम गर्ने र त्यसमा महानगरपालिका र विभागले सघाउने उल्लेख छ। तर काठमाडौँ महानगरपालिका काष्ठमण्डप पुनर्निर्माण अभियानलाई पुनर्निर्माणको जिम्मेवारी दिन तयार छैन। महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की।
जुन रूपमा चाहिँ सुरुमा काष्ठमण्डप बनेको छ त्यही अनुसारै बन्छ, त्यही विज्ञ अनुसारलाई छलफल गरेर नै बन्छ, किनभने राम्रो बन्नुपर्छ, बल्लो बन्नुपर्छ, पहिलाको रूपमा बन्नुपर्छ भन्ने महानगरपालिका सचेत छ।
काष्ठमण्डप तत्काल बनाउनु पर्छ भन्ने सबैको चाहना हुँदा हुँदै पनि विवादले काम शुरू हुन नसकेको पुरातत्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत घिमिरे बताउनुहुन्छ।
काष्ठमण्डपको प्रगतिमा चाहिँ त्यहाँ पनि त विवादले गर्दाखेरि नै काम ढिलो भयो हो। काठमाडौँ महानगरपालिका बनाउने भनेर झण्डै 2 वर्ष अगाडि नै निर्णय भयो, त्यो बीचमा एउटा अभियन्ता काठमाडौँ पर्यावरण अभियान भन्ने एउटा ग्रुप आयो र उसले हामीले नै बनाउनु पर्छ भनेर त्यसमा सबैले सरकारले पनि हुन्छ भन्नु परेको अवस्था थियो भने महानगरपालिकाको मेयर आइसकेपछि मतलब महानगरपालिका नै बनाउनुपर्छ उहाँले भन्नुभयो एनआरएमा मिटिङ भयो दुई दिनचोटी र अन्ततगत महानगरपालिका नै बनाउनु भयो र ऊ पनि अहिले यो बनाउने प्रोसेसमा नै छ।
काष्ठमण्डप पुननिर्माणको अहिलेसम्म कुनै ठोस योजना छैन न त जिम्मेवार निकायबीच समन्वय नै हुन सकेको छ त्यसैको शिकार बनेको छ काठमाडौँको इतिहास काष्ठमण्डप।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा
मोडुलर अपरेशन थिएटर
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा
आइसियू सिसियू एनआईसीयू को व्यवस्था
सिटी स्क्यान सेवा
24 घण्टा चिकित्सकीय सेवा
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड सानिपा हाइट रिङ रोड ललितपुर
फोन नम्बर 01-5550-197 5550-198 5552-227
बगेको खोला फर्किएला समयले नि पर्खिएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 वेबसाइट drishtiaye.org अन्य शाखाहरू विश्वज्योति मल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आज डिसेम्बर 25 तारीक इसाई धर्मावलम्बीले आफ्नो महत्वपूर्ण चाड क्रिसमस मनाउँदैछन्। इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा डिसेम्बर 25 तारीकमा क्रिसमस डे मनाउने गरिन्छ। क्रिसमस डेका उपलक्ष्यमा काठमाडौँको ठमेल ललितपुर भक्तपुर पोखरा लगायतका ठाउँमा विशेष कार्यक्रम भइरहेका छन्। क्रिसमसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहित विभिन्न दलका नेताले क्रिसमसका अवसरमा शुभकामना दिनुभएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आजदेखि विशेष फौज सहितको टोली परिचालन भएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दलगणका अनुसार विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्त रूपमा तालिम दिएर पठाइएको हो।
रामेछापमा काठ अभावका कारण भूकम्पले भत्किएका भवनको पुननिर्माणमा समस्या भएको छ। वन कार्यालय रामेछापले भूकम्पपछिको पुननिर्माणका लागि झण्डै 10 लाख क्युफिट काठ आवश्यक पर्ने बताए पनि काठको व्यवस्थापन गर्न नसक्दा पुननिर्माणको कामले गति पाउन नसकेको हो।
खोटाङको रूपाकोट मझुवागढ़ी नगरपालिका 8 दोर्पा चिउरी डाँडामा गोल्डेन चक्रपथ निर्माण शुरू गरिएको छ। साबिकको 9 वडालाई सड़कका माध्यमबाट एउटै मालामा उन्ने लक्ष्यका साथ वडा कार्यालयले गोल्डेन चक्रपथ निर्माण शुरू गरेको हो।
कर्णाली आन्दोलनका शहीद हरिबहादुर कुँवरको सम्झनामा जुम्लामा शालिग निर्माण गरिने भएको छ। जुम्लाका राजनैतिक दलहरूले जिल्ला प्रशासन कार्यालय उद्योग विकास शाखा र चन्दननाथ मन्दिरको बीचको जग्गामा शालिग निर्माण गर्ने निर्णय गरेका हुन्।
मेरो पनि भन्नु छ।
नुवाकोटका वडाध्यक्ष सुनबहादुर तामाङले भारतमा कोठी सञ्चालन गरेर नेपाली चेली बेचेको खबर उज्यालोमा पढेर धेरै साथीले प्रतिक्रिया दिनुभएको छ।
एमबीले ट्वीट गर्नुभएको छ, वडाध्यक्ष जस्तो व्यक्तिले भारतमा कोठी चलाएको खबर सुन्दा निकै दुःख लाग्यो। हामीले स्थानीय तहमा कस्ता प्रतिनिधि चुनेर पठाएका छौं भन्ने कुरा विस्तारै खुल्दै गइरहेका छन्।
यसै विषयमा पदम गुरुङ उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, वडाध्यक्ष नै 200 जना किशोरी बेचबिखनको अभियुक्त भएको कुरा सुनेर अचम्म लाग्यो। यस्तो व्यक्तिलाई पार्टीले किन टिकट दिन्छ होला? यस्ता व्यक्ति धेरै छन्, यिनीहरूबाट हामीले के अपेक्षा गर्ने?
बर्दिया राजपुराका हरि कठायत लेख्नुहुन्छ, पछिल्लो समय प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विवाद सातै प्रदेशमा छ। सरकारले अस्थायी राजधानी तोक्दा विकास उन्मुख जिल्लालाई तोक्नुपर्छ। पछि स्थायी राजधानी बनाउने अधिकार त प्रदेश सभाको द्वितीय बहुमतमा भर पर्छ, अहिले विवाद गर्नु उचित होइन।
फरक प्रसंगमा सविता धिमाल लेख्नुहुन्छ, एउटा विदेशीले हाम्रो भाषामा कुरा गर्दा र संस्कृति मन पराइदिँदा यति धेरै खुशी लाग्छ। त्यसैले मानवीयता र सम्बन्ध प्रगाढ बनाउने एउटा बाटो धर्मको साटासाट र आदान प्रदान पनि हो, जसले जहाँ जसरी जुन धर्म माने पनि आखिर हामी जस्तै मान्छेले त मनाएका हुन्ने भन्ने धारणाको विकास गरौं। क्रिसमस डेको सबैलाई शुभकामना।
अनि सिंहदरबार यात्रामा ओलीको आफ्नै अडान, बाधक ठूलो दलको ठूलो छाती खै शीर्षकको खबर उज्यालोमा पढेर इन्द्रबहादुर बस्नेत लेख्नुहुन्छ, हामी सर्वसाधारणको जस्तो ठूलो छाती नेताहरूको भइदिएको भए देश यस्तो गतिमा हुने थिएन।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कार्यकरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र प्रकाश ढकाल। अब विदेशको खबर। टर्कीमा पछिल्लो समय फेरि 2700 भन्दा धेरै कर्मचारीलाई बर्खास्त गरिएको छ। आतंकवादी गतिविधिमा संलग्न रहेको भन्दै टर्की सरकारले सरकारी कर्मचारी, सेना लगायत गरी 2756 जनालाई बर्खास्त गरेको हो। त्यस्तै दुईवटा पत्रिका सहित 15 संस्था समेत बन्द गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। टर्कीमा गएको वर्ष कुको प्रयास भएपछि सरकारले विभिन्न चरणमा कर्मचारी बर्खास्त गर्दै आएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। विराटनगर वारियर्स र भैरहवा ग्ल्याडिएटर्स एभरेस्ट प्रिमियर लीग ईपीएल क्रिकेटको प्ले अफमा पुगेका छन्। प्रतियोगितामा लगातार 5 खेल जित्ने क्रममा आज बिहान काठमाडौँ किङ्स इलेभेनलाई 8 रनले हराउने विराटनगर समूह विजेता बन्दै प्ले अफमा पुगेको छ। विराटनगरसँगको खेलमा जितका लागि 148 रनको लक्ष्य पछ्याउने क्रममा 139 रनमा अल आउट भएको काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ। काठमाडौँका लागि श्रीलङ्कन खेलाडी फरवेज महरूफले 42 रन बनाए पनि टीमलाई जिताउन सकेनन्। कीर्तिपुरमा पहिले ब्याटिङ गरेको विराटनगरले बाबर हायतको 67, अंशुमन रथको 32 र कप्तान पारस खड्काको 26 रन मद्दतमा 147 रन बनाएको थियो। यस्तै कीर्तिपुरमा नै भएको आजको दोस्रो खेलमा पोखरा राइनोजलाई 7 विकेटले हराएको भैरहवा ग्ल्याडिएटर्स पनि अघिल्लो चरणमा पुगेको छ। जितका लागि पाएको 109 रनको सामान्य लक्ष्य भैरहवाले खेल सकिन 14 बल बाँकी छँदा 3 विकेट गुमाएर भेटायो। भैरहवालाई जिताउन आरिफ शेखले नट आउट 48 रन बनाए। पहिले ब्याटिङ गरेको पोखरा 18 ओभर 3 बलमा 108 रन बनाउँदै अल आउट भएको थियो। पोखराका लागि इसरुल्लाहले 41 रन बनाएका थिए। भोलि हुने खेलमा भैरहवा र चितवन टाइगर्स तथा ललितपुर प्याट्रियोस र पोखराबीच खेल हुनेछ। भोलिको खेलबाट अघिल्लो चरणमा पुग्ने थप 2 टिमको टुङ्गो लाग्नेछ।
बिता युनाइटेड झापा 9 फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। पाँच थरमा आज भएको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई 7-1 हराउँदै बिर्ता सेमी फाइनलमा पुगेको हो। झापाका लागि ह्याट्रिक गरेका विशाल राई ए म्यान अफ द म्याच भए। यस्तै कर्ण लिम्बुले 2 तथा हिमांशु थपलिया र नगेन्द्र लिम्बुले 1-1 गोल गरे। झापाकै दिलेन लोक्तमले आत्मघाती गोल गरे। भोलि यूके क्लब दार्जीलिङ र रूपन्देही 11 बीच खेल हुनेछ। आउँदो आइतबारसम्म चल्ने प्रतियोगितामा 10 टीमको सहभागिता छ। प्रतियोगिताको विजेताले 3,00,000 तथा उपविजेताले 2,00,000 रूपियाँ पुरस्कार पाउनेछन्।
र कैलालीको धनगढ़ीमा पुष 21 गतेदेखि माघ 1 गतेसम्म खत्तर गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक सुदूरपश्चिम 11 स्पोर्टिङ क्लबले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतियोगितामा भूटानको ड्युक स्टार क्लब सहित 12 टीमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले 11,11,111 रूपियाँ र उपविजेताले 5,55,555 रूपियाँ नगद पुरस्कार पाउनेछन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्याङ्जामा चुनावी समीक्षा बैठकमा कांग्रेस कार्यकर्ता बीच कुट्टाकुट, तीनजना घाइते, उपचारका लागि दुईजनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो।
मानव बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोटका वडाध्यक्ष सुनबहादुर तामाङमाथि अनुसन्धान शुरू। गाउँका 200 युवतीलाई भारतमा बेचेको सीआईबीको दावी।
चार नम्बर प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विवाद कायमै। पोखरा विकसित शहर भइसकेकोले पोखरा बाहिर राजधानी राख्नुपर्ने आवाज बढ्दो।
टर्कीमा फेरि 2700 भन्दा धेरै कर्मचारी बर्खास्त। सरकारद्वारा दुईवटा पत्रिका सहित 15 संस्था बन्द।
र विराटनगर वारियर्स र भैरहवा ग्ल्याडिएटर्स ईपीएल क्रिकेटको अघिल्लो चरणमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।